सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN-बाट अब प्रसारण हुँदैछ साझा खबर।
CIN-को साझा खबरबाट लील प्रकाश चन्दको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो CIN-को फेसबुक पेज र मोबाइल एप CIN-बाट पनि सुन्न सकिन्छ। इलाममा आजैदेखि र बझाङमा भोलिदेखि उपनिर्वाचनको मतगणना शुरू हुने, एक दुई दिनमा नतिजा आउने निर्वाचन आयोगको दावी, अध्यादेशबाट कानून ल्याइएकोमा प्रमुख प्रतिपक्षी कांग्रेसको असन्तुष्टि।
संसदीय व्यवस्थाको मूल मर्म कति परित त्यो काम तत्काल गर्नुपर्ने काम होइन थियो, त्यसो भएको हुनाले हामीले त्यसको विरोध र निन्दा गरेका।
आगामी 5 दिन तराई मधेसको तापक्रम 40 डिग्री आसपास रहने, उच्च सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाको अनुरोध। आगलागे पीड़ितलाई राहतको व्यवस्था गर्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन।
जहाँ जहाँ आगलागी भएर क्षति भएको छ, अन्नबालीको क्षति भएको छ, भौतिक सम्पत्तिको क्षति भएको छ, त्यहाँ चाहिँ राहत स्वरूप रकम उपलब्ध गराउने भनेर गृहमन्त्रीले त्यहाँबाट सबैलाई निर्देशन गर्नुभयो।
सात मुदे पाल्पा घोषणा पत्र जारी गर्दै अन्तर्व्यवस्थापिका भेला सकियो। भोलिबाट शुरू हुने तेस्रो लगानी सम्मेलनमा करिब 1800 सहभागी हुने, 55 देशका लगानीकर्ता आउने निश्चित।
थपिन सक्ने सम्भावना छ, अहिलेसम्म 55 देश प्लस केही राजदूतहरूलाई नै गर्दाखेरि 55 देशको प्रतिनिधित्व हुने देखिएको छ।
र वेस्ट इन्डिज ए विरूद्धको पहिलो T20 नेपाल विजयी, राष्ट्रिय महिला भलिबलको उपाधि एपीएफलाई।
सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
केही दिन यता काठमाडौँ उपत्यका सहित देशका विभिन्न ठाउँमा प्रदूषणको मात्रा बढ़ेको छ। बढ़दो गर्मीसँगै सयौं ठाउँमा लागेको डढेलो र आगलागेका कारण धुवाँ धूलो थपिएपछि वायुमण्डल प्रदूषित बनेको हो। काठमाडौँ उपत्यका विश्वकै प्रदूषित शहरको सूचीमा परेको छ। डढेलोले जंगली जनावरका साथै वन तथा वन पैदावार नष्ट गरिरहेको छ। डढेलो नियन्त्रण गर्न समुदाय र सरकारले हातेमालो गर्न सके वन अनि वातावरण दुवै जोगाउन सकिने थियो।
इलाम 2 प्रतिनिधि सभा र बझाङ 1 प्रदेश सभा सदस्य चयनका लागि आज उपनिर्वाचन भएको छ। निर्वाचन आयोगका अनुसार इलाम 2 करिब 58% र बझाङमा करिब 50% मतदान भएको छ। दुवै क्षेत्रमा यस अघिको निर्वाचनमा भन्दा कम मतदान भएको हो। 2079 सालको मंगिर 4 गते भएको निर्वाचनमा इलाम 2 करिब 60 र बझाङ 1 प्रदेश सभामा करिब 53% मतदान भएको थियो। यसैबीच इलाममा आजै रातिबाट मतगणना शुरू गर्ने तयारी गरिएको छ। भरे राति 11 बजेसम्ममा मतपेटिका संकलन गरी गणना शुरू गर्ने तयारी गरिएको निर्वाचन आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेयले CIN-सँग बताउनुभयो।
मतपेटिकाहरू मतगणना स्थलमा पुग्ने बित्तिकै गणना शुरू गर्ने भन्ने छ हाम्रो यहाँको आयोगको निर्देशन होइन। त्यही अनुसार चाहिँ सबै दुइटै निर्वाचन अधिकारीहरूले त्यही अनुसार तयारी गरिराख्नु भएको छ। जामको चाहिँ आजै हुन्छ, बझाङको अब हवाईबाट हवाईमार्गबाट पनि ढुवानी गर्नुपर्ने भएर भोलि बिहानसम्म चाहिँ लाग्न सक्छ बझाङमा। सर्वदलीय सर्वपक्षीय मिटिङ बसेर त्यसपछि मतगणना कार्यक्रम चाहिँ सुरु हुन्छ। अब हामीले अनुमान गरेको अब एक दिनभित्र आउँछ भन्ने हो होइन। हेरौँ मतगणनाको चाहिँ स्पिड कुन हिसाबले जान्छ। अब एउटा मात्रै मतपत्र भएको र अब धेरै निर्वाचन चिन्हहरू पनि छैनन् होइन, त्यो हिसाबले चाहिँ चाँडै हुन्छ भन्ने हामीले अनुमान लागेको।
इलाममा 12 दलका र 7 स्वतन्त्र गरी 19 उम्मेद्वार प्रतिस्पर्धामा छन्। तर मुख्य गरी एमालेका सुहाङ नेम्बाङ, काँग्रेसका डम्बर खड्का, रासोपाका मिलन लिम्बू र पहिचानवादी साझा स्वतन्त्र उम्मेद्वार डेकेन्द्र सिंह थेगिम बीच प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। यस्तै बझाङमा हेलिकप्टरबाट समेत मतपेटिका ढुवानी गर्नुपर्ने भएकाले भोलिबाट मात्रै गणना शुरू हुनेछ। जिल्ला निर्वाचन अधिकृत सुदर्शन लामिछानेले भोलि दिउँसोबाट मतगणना शुरू गर्ने तयारी गरिएको बताउनुभयो।
29,334 डाटा आइरहेको छ हामीसँग, यो चाहिँ 49.13% हुन आउँछ। फाइनल डाटा चाहिँ हामी अब कन्ट्याक्ट भइरहेको छ, दुईटा केन्द्रको चाहिँ फाइनल डाटा नआइपुग्यो, फाइनल डेटा चाहिँ हामी अब केही समयपछि दिन्छौँ यहाँहरू। मतगणना चाहिँ अब यो साइपाल चाहिँ हाम्रो अलिक टाढा छ, तिनवटा केन्द्र साइपालको तिनवटा केन्द्र धुरी काँडा र एराङकुटी चाहिँ त्यो अलिक धेरै टाढा छ। हेलिकप्टर आइसकेको छ बिहानै यहाँ, अहिले मौसमले गर्दा उता पानी परेको कारणले चाहिँ हेलिकप्टर जान सकिरहेको छैन। आज गयो भने धुली र काँडाको चाहिँ आजै आउँछ। अर्को एउटा जुन एराङकुटी छ, 3 घण्टा त हेलिप्याडसम्म आइपुग्ने, 3 घण्टा हिँड्नु पर्ने भए हुनाले त्यसको चाहिँ आज हुँदैन, भोलि मात्रै हुन्छ।
तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन भोलिबाट काठमाडौँमा शुरू हुँदैछ। विभिन्न परियोजनामा वैदेशिक लगानीको प्रतिबद्धता गराई लगानी भित्र्याउने उद्देश्यका साथ सम्मेलन आयोजना गरिएको सरकारले जनाएको छ। सम्मेलनमा 55 देशबाट झण्डै 1800 जना प्रतिनिधि सहभागी हुने अनुमान गरिएको लगानी बोर्डका प्रवक्ता सहसचिव प्रदुम्न उपाध्यायले सीआईएनसँग बताउनुभयो।
थपिन सक्ने सम्भावना छ, अब हामीले यहाँ रेजिस्टर गर्दैछौँ, अझै पनि हाम्रो मन्त्रालयको पदाधिकारीहरू अनि हाम्रो अर्गनाइजर टिम लगायत जुन हाम्रो बाँकी थियो होइन, त्यो त लास्टमा गर्ने भनेर राखेका थियौँ हामीले उहाँहरू, अनि केही चाहिँ रेजिस्ट्रेसन गर्न छुटेका डेलिगेट्सहरूको पनि रेजिस्ट्रेसन गर्दैछौँ उहाँहरूको रिक्वेस्टको आधारमा। अब 150-200 थपिन सक्ने सम्भावना छ। अहिलेसम्म 55 देश प्लस केही राजदूतहरूलाई नै गर्दाखेरि 55 देशको प्रतिनिधित्व हुने देखिएको छ।
पर्सिसम्म चल्ने सम्मेलनमा भारत चीन लगायत देशका उद्योगिक व्यवसायी आउने र उनीहरूलाई परियोजनाबारे जानकारी गराई लगानी गर्न उत्प्रेरित गरिने सरकारले जनाएको छ। यसका लागि आवश्यक कानून परिमार्जन, नाफा कमाउने र लैजाने सुनिश्चितता, काम गर्ने वातावरण निर्माण लगायतका कुरामा सरकारले सुनिश्चितता जनाउने कोशिश गर्नेछ। सरकारले यसअघि गरेका लगानी सम्मेलनमा भने अरबौं रूपियाँ लगानीको सुनिश्चितता गरिए पनि लगानी भने नगण्य मात्रै भित्रिएको भन्दै लगानीको प्रतिबद्धतालाई व्यवहारमा उतार्ने चुनौती रहेको अर्थविदहरूले बताउँदै आएका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी समस्या समाधान सम्बन्धी र लगानी सम्मेलन सम्बन्धी अध्यादेश ल्याउने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ। कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले आज विज्ञप्ति निकालेर सरकारले देश र नागरिकसँग प्रत्यक्ष सम्बन्धित केही महत्वपूर्ण कानूनलाई संशोधन गर्न अध्यादेश जारी गर्ने निर्णय गरी राष्ट्रपति समक्ष प्रस्तुत गरेकोमा कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्नुभएको हो। सहकारी संस्थाहरूमा अरबौं रूपियाँ अपचलन गरिएको, हिनामिना दुरूपयोग र ठगी गरिएको विषय सरकारका उप प्रधानमन्त्री एवं गृहमन्त्री नै संलग्न भएको भन्दै आफूहरूले छानबिन र सहकारी पीड़ितका समस्या सम्बोधन गर्न संसदीय समिति गठन गर्न माग गरे पनि त्यसप्रति ध्यान नदिएको सरकारले संसदबाट भागेर अध्यादेश ल्याउनु गैर संवैधानिक र गैर जिम्मेवार काम भएको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सीआईएनसँग बताउनुभयो।
त्यत्रो अधिवेशन बस्यो, अधिवेशनमा कानून नल्याउने, अधिवेशनमा छलफल नगर्ने, संसदको अप्रत्याशित र असमयमा अन्त्य गरेर यत्रो संख्यामा अध्यादेशबाट कानून बनाउने भनेको यो संसदलाई छल्ने काम हो, संसदको महत्व, यसको मर्यादा र गरिमालाई घटाउने कुरा हो र संसदलाई छलेर संसद बाहिरबाट कानून बनाउने कुरा भनेको आफैमा संसदीय व्यवस्थाको मूल मर्मका विपरीत हो। त्यो काम तत्काल गर्नुपर्ने काम होइन थियो, त्यसो भएको हुनाले हामीले त्यसको विरोध र निन्दा गर्छौँ।
तराई मधेस क्षेत्रमा भोलिदेखि आउँदो बिहिबारसम्म अझै गर्मी बढ्ने सम्भावना रहेकाले आवश्यक तयारी गर्न मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। महाशाखाले आज विशेष बुलेटिन सार्वजनिक गर्दै तातो हावा चल्ने सम्भावना रहेकाले यी 5 दिनमा थप सावधानी अपनाउन अनुरोध गरेको हो। पहाड़ी भूभागका उपत्यका तथा खोँचहरूमा समेत तापक्रम क्रमिक रूपमा बढ्न सक्ने अनुमान गरिएको छ। वरिष्ठ मौसमविद राजु प्रधानाङ्गले पहाड़ी क्षेत्रका केही स्थानमा हल्का वर्षाको सम्भावना भए पनि तराईमा आगामी 5 दिन तापक्रम 40 डिग्री सेल्सियसको आसपासमा रहने अनुमान गरिएको सीआईएनसँग बताउनुभयो।
गण्डकी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेशको पहाडी भागको एक स्थानमा छेरिक मेघगर्जन चट्याङसहित वर्षाको मात्र सम्भावना छ आज भोलिलाई। लुम्बिनी प्रदेशको तराई भूभागका केही स्थानहरूमा तापक्रम 40 डिग्री भन्दा माथि छ आज पनि, र 40 भन्दा केही माथि पनि हुने सम्भावना चाहिँ देखेको छ। हामीले आज आगामी 5 दिनसम्मको लागि विशेष बुलेटिन हिट वेभको जारी पनि गरेका छौँ। तराईमा अब लगातार 40 भन्दा माथि अथवा 40 को आसपास तापक्रम भइरहेको अवस्था छ र आगामी 4-5 दिनसम्म पनि त्यही क्रम जारी रहने देखिन्छ होइन। त्यो हुनाले आवश्यक उपायहरू, सतर्कताहरू अपनाए होइन, जसरी हुन्छ गर्मीबाट बस्ने उपायहरू चाहिँ अपनाए, आफूलाई सुरक्षित, आफ्नो स्वास्थ्यको ख्याल राख्नुपर्ने हुन्छ।
गर्मीबाट बच्न सकेसम्म घर बाहिर ननिस्कने, हल्का र सुतीका कपड़ा लगाउने, पानी र झोलिलो पदार्थ धेरै खाने तथा स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रहन डाक्टरहरूले सुझाव दिएका छन्। वन डडेलो तथा आगलागी प्रभावितलाई सरकारले राहत दिने भएको छ। उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामी छानेले सबै प्रमुख जिल्ला अधिकारीहरूलाई यस वर्षको मनसूनमा बाढ़ी पहिरोको सम्भावित जोखिमको आंकलन, उद्धार एवं राहत सामग्री भण्डारणको व्यवस्था सहित 15 दिनभित्र प्रतिवेदन पठाउन निर्देशन दिनुभएको छ। सरकारवालाबीच गृह मन्त्रालयमा भएको छलफलमा तत्कालका लागि पीड़ितलाई क्षतिपूर्ति दिने, आगलागी भएमा सुरक्षित हुँदै निभाउने र दीर्घकालीन रूपमा गर्ने कामका बारेमा छलफल भएको हो। यसबारेमा सीआईएनसँग कुराकानी गर्दै सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष ठाकुर भण्डारीले भन्नुभयो,
तत्काल गर्ने कुरामा चाहिँ जहाँ जहाँ आग लागि भएर क्षति भएको छ, अन्न बालीको क्षति भएको छ, भौतिक सम्पत्तिको क्षति भएको छ, त्यहाँ चाहिँ राहत स्वरूप रकम उपलब्ध गराउने भनेर गृह मन्त्रीले त्यहाँबाट सबैलाई निर्देशन गर्नुभयो। हिजोको मिटिङमा चाहिँ 77 जिल्लाका सिडिओ साहबहरू हुनुहुन्थ्यो, डिएफओ साहबहरू हुनुहुन्थ्यो, लगायत हामी काठमाडौँका सह हामी त्यो जुमबाट पनि त्यो मिटिङ थियो। कहाँ के फुकाउनु पर्छ म फुकाउँछु भनेर तत्काल राहतको निम्ति एउटा त्यो छलफल गरियो। केही समय अगाडिदेखि सिआइएन र फेकोफोनले हामीले गरिरहेका थियौँ, त्यो कुराको विषयमा छलफल भयो। विशेष गरेर हावाको बहाव एकातिर बढिरहेको छ, अर्कोतिर फेरि हावा फर्किँदाखेरि पनि मान्छेलाई त्यसले असर गरेको छ, यस्तो विषयको प्रचार प्रसार गर्ने भन्ने दोस्रो कुरा भयो। पानीका पोखरीहरू वनको क्षेत्रमा चाहिँ पानीका पोखरीहरू निर्माण गर्नका निम्ति छलफल चलाउने, हेलिकप्टर कम्पनीहरूसँग छलफल गर्ने र तत्कालै त्यसलाई पनि सम्भावना रह्यो भने व्यवस्था गर्ने भन्ने कुरा भएको छ। टेलिकमबाट चाहिँ यो आगलाई नियन्त्रणको रिङटोन बजाउन भनेर लागिरहेका थियौँ। सञ्चार मन्त्रालय र वन मन्त्रालयसँग म नियमित सम्पर्कमा रहेर अगाडि बढिरहेको थिएँ। यो त्यहीँबाटै कार्यक्रम स्थलबाटै गृहमन्त्रीज्यूले सञ्चार मन्त्रालयमा र दूरसञ्चारमा उहाँले चाहिँ फोन गरेर रिङटोन बजाउन भन्नुभयो र आजबाट रिङटोन पनि बजिरहेको छ।
अन्तर्व्यवस्थापिका भेला सातबुँदे पाल्पा घोषणा पत्र जारी गर्दै आज सकिएको छ। लुम्बिनी प्रदेश सभा सचिवालयको आयोजनामा भएको भेलाले संघीय संसद र प्रदेश सभाका विगतका सम्मेलन, भेला, अन्तर्क्रिया र कार्यक्रमका निष्कर्ष, प्रतिबद्धता तथा घोषणाहरूलाई कार्यान्वयन गर्न गराउन अन्तर्प्रदेश व्यवस्थापिका मञ्चलाई सक्रिय बनाउने उल्लेख गरिएको छ। मञ्चमा संघीय संसदका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रतिनिधि सभाका उपसभामुख, राष्ट्रिय सभाका उपाध्यक्ष, प्रदेश सभाका सभामुखहरू र उपसभामुखहरू रहेको लुम्बिनी प्रदेश सभाका सचिव दुर्लभ कुमार पुनले सीआईएनसँग बताउनुभयो।
व्यवस्थापिकाहरू आपसमा बसेर संसदीय अभ्यासका असल पाटाहरूलाई फेरि पनि अनुभव आदान प्रदानद्वारा लैजाने भन्ने कुरा पर्छ। अन्तर्व्यवस्थापिका मञ्च गठन गरेर लैजाने, त्यसैलाई नै निरन्तरता दिने भन्ने पनि छ। त्यसबाहेक महासचिवको नेतृत्वमा सबै प्रदेश सभाका सचिवहरू रहेर पार्लियामेन्ट्री बजेट अफिस का बारेमा अझै अनुसन्धान गर्ने, रिपोर्ट चाहिँ अर्को यसै भेलामा पेश गर्ने भन्ने कुराहरू त्यसमा छन्।
साझा खबरमा अब खेल खबर। वेस्ट इण्डिज ए संघको पहिलो टी20 क्रिकेटमा नेपाल 4 विकेटले विजयी भएको छ। किर्तिपुरमा आज भएको खेलमा 205 रनको लक्ष्य नेपालले खेल सकेन, 2 बल बाँकी छँदै 6 विकेट गुमाएर भेटाएको हो। नेपालको जितमा कप्तान रोहित पौडेलले 112 रन बनाउनुभयो। उहाँले 54 बलमा 10 चौका र 6 छक्का प्रहार गर्नुभयो। यस्तै दिपेन्द्र सिंह ऐरीले 24 तथा कुशल मल्ल र कुशल भुर्तेलले समान 16 रनको योगदान गर्नुभयो। गुलशन झा 9 र प्रतीश जीसी 5 रनमा अभिजित रहनु भएको थियो। टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इण्डिज एले 5 विकेट गुमाएर 204 रन बनाएको थियो। दोस्रो खेल भोलि दिउँसो 12:15 किर्तिपुरमा शुरू हुनेछ। यस्तै 7 राष्ट्रिय महिला भलिबलको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले जितेको छ। अर्को विभागीय टोली पुलिस क्लबलाई 3-0 सोझो सेटमा पराजित गर्दै एपीएफले उपाधि जितेको हो। एपीएफले उपाधिसँगै 4,99,000 तथा दोस्रो भएको पुलिस क्लबले 2.5 लाख रुपियाँ पुरस्कार पाएको छ। प्रतियोगितामा न्यू डायमण्ड टीम तेस्रो र आर्मी क्लब चौथो भएका छन्। र आईपीएल क्रिकेट टमा अहिले दिल्ली क्यापिटल्स र मुम्बई इण्डियन्स खेलिरहेका छन्। पहिले ब्याटिङ गरेको दिल्ली क्यापिटल्सले 4 विकेट गुमाएर 257 रन बनाएपछि 258 रनको लक्ष्य पछ्याइरहेको मुम्बई इण्डियन्सले 18 ओभरको खेल सकिँदा 6 विकेट गुमाएर 217 रन बनाएको छ। अब उसलाई 12 बलमा जितका लागि 41 रन बनाउनुपर्ने खाँचो रहेको छ। आईपीएल क्रिकेटमा आजै तालिकाको शीर्ष स्थानमा रहेको राजस्थान रोयल्स र चौथो स्थानको लखनऊ सुपर जायन्ट्स खेल्दैछन्। लखनऊमा अहिले केही बेर पछि शुरू हुने यो खेलमा पाहुना टोली राजस्थानले टस जितेर पहिले फिल्डिङ रोजेको छ।
स्थानीय उद्योगलाई स्थानीय सरकारले सहयोग नगरेको गुनासो।
महिला दिदीबहिनीहरूले काम गरिरहनु भएको छ, उहाँहरूलाई रोजगारी दिइरहेको छ, त्यो हिसाबले पनि केही सकिने सहयोग हौसलाको रूपमा पनि केही हेरिदिए कसैले हुन्थ्यो भन्ने हाम्रो अपेक्षा हो।
रोजगारी र उत्पादन बढाउने योजना कार्यान्वयनमा समस्या रिपोर्ट, शनिबार विशेष लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
गर्मीयामको शुरूआतसँगै वनमा आगलागी भइरहेको देख्नुभयो भने एक्लै वा सीमित संख्याका नागरिक मात्रै निभाउन सुरु नगर्नुहोस्।
यस बारेमा वन समूहका पदाधिकारी, जनप्रतिनिधि, सुरक्षा निकायसँग सरसल्लाह गर्नुहोस् र मिलेर आगो निभाउन जानुहोस्।
आगो निभाउन जाँदा नाइलन वा पोलिस्टरका लुगा नलगाउनुहोस्। के कस्ता सामग्री लैजाने भन्ने बारेमा पहिले नै छलफल गर्नुहोस्।
आगलागी भइरहेको स्थान, हावाको गति, मौसमी अवस्थाको विश्लेषण गर्नुहोस् र सुरक्षित स्थानतर्फ जानु परे उपयुक्त बाटो पनि निश्चित गर्नुहोस्।
आगलागी भइरहेको स्थान भन्दा 10 वा 15 मिटर वरपर स्याउला सोतर, सुकेका हाँगा लगायत जम्मा गर्नुहोस् र सुरक्षित रूपमा आगो लगाउनुहोस्। यसरी अग्निरेखा बन्दा आगो अरू ठाउँमा फैलिन पाउँदैन।
सामुदायिक वन उपभोक्ता महासंघ नेपाल र अकोराब सीआईएन।
तातो तरल पदार्थ जस्तै पानी, तेल, चिया, दूध, तरकारी आदि भुइँमा असावधानीका साथ छोड्दा वा गाई वस्तुका लागि पकाएको तातो खोले, कुँडो आदि भुइँमा खुला छोड्दा त्यसमा बालबालिका पर्न गई जलन हुन सक्छ।
तातो वस्तुले पोलेमा के गर्ने त?
सबभन्दा राम्रो पोलेको घाउमा 20 मिनेटसम्म सफा पानी हाल्नु पर्छ। बगेको सफा पानी भए धारा नभए बाल्टीको पानी जगले उगाएर हाल्नु पर्छ र घाइतेलाई सकभर छिटो अस्पताल पुर्याउनु पर्छ।
पोलेको ठाउँमा घिउकुमारी, गोलभेडा, टुथपेस्ट वा अन्य कुनै पनि कुरा लगाउनु हुँदैन, यसले घाउमा संक्रमण हुन सक्छ। यस्तो बेला सकभर घाइतेलाई जीवन जल वा अन्य झोलिलो कुरा पिउन दिनु राम्रो हुन्छ।
अग्निजन्य दुर्घटना न्यूनीकरणका लागि चान्स फर नेपाल UK र BVS नेपालद्वारा जनहितमा जारी सन्देश।
सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बाजुराको गौमूल गाउँपालिका छ सालीकोटमा बाढ़ी पहिरो प्रभावित परिवारका लागि निर्माण गरिएको घरमा हावाहरूले क्षति पुर्याएको छ। गौमूल गाउँपालिकाको सालीकोटमा जमीन खरिद गरी भर्खरै घर बनाइएको थियो। आज दिउँसो आएको हावाहरूले नयाँ बस्तीका सालीकोटमा निर्माण गरिएका 36 वटा घरका टीन र काठ उडाएको गौमूल गाउँपालिका 6 का वडा सदस्य कलक चन्दराको भनाइ उद्धृत गर्दै रेडियो गौमूल बाजुराले खबर पठाएको छ। रामेछापका युवा फोहोरबाट मोहोर बनाउने अभियानमा छन्। प्रयोग गरिसकेको कागज जन्य वस्तुलाई अण्डा राख्ने क्यारेट बनाएर बजार क्षेत्रको सरसफाई र आर्थिक उपार्जनको अभियानमा उनीहरू लागेका छन्। स्थानीय नागरिकलाई रोजगारी समेत दिन सफल उद्योगलाई अहिले भने बजारमा प्रतिस्पर्धा गर्न समस्या भइरहेको छ।
रामेछापको शहरी क्षेत्रमा फालिएका कागजजन्य फोहोर जम्मा गरेर त्यसलाई पुनः प्रयोग गर्ने उद्देश्यले केही युवाहरू मिलेर 3 वर्ष अघि उद्योग स्थापना गरे। जिल्ला सफा राख्ने र केहीलाई रोजगारी दिएर आर्थिक उपार्जनको योजना बनाइएको थियो। शुरूमा राम्रै बजार पाएको उद्योगमा पछिल्लो समय विद्युत नियमित नहुने र भारतीय क्यारेटसँग प्रतिस्पर्धा गर्न गाह्रो भएको छ। उद्योगका सञ्चालक सुनिल राई माझी,
2-3 महिनासम्म पनि कहिले काहीँ कम्पनी बन्द हुने लगायतका चाहिँ हामीले उत्पादन गरेका सामग्रीहरू जस्तो अण्डा राख्ने क्रेट, ब्लकहरू समयमा बजार प्रतिस्पर्धी मूल्यमा चाहिँ बिक्री गर्न नसक्ने लगायतका समस्याहरू भोगिरहेका छौँ।
क्यारेटसँगै उद्योगले सिमेन्टको ब्लक पनि उत्पादन गरिरहेको छ। यसलाई विस्तार गर्दै प्लास्टिक र फलामका वस्तुलाई पनि प्रशोधन गरी पुनः प्रयोग गर्न मिल्ने बनाउने योजना त छ, तर उद्योगले यसमा स्थानीय पालिका र सरकारी निकायको सहयोगको याचना गरे पनि पर्याप्त सहयोग छैन। अर्का उद्योग सञ्चालक जय मानन्दर,
यहाँ दिएका रोजगारी दिइरहेको साथीहरू बहिनीहरू रामेछापमा अत्यन्तै अप्ठ्यारो परेका महिला दिदीबहिनीहरूले काम गरिरहनु भएको छ। त्यो हिसाबले पनि केही सकिने सहयोग हौसलाको रूपमा पनि केही हेरिदिए कसैले हुन्थ्यो भन्ने हाम्रो अपेक्षा हो।
ग्रीन हाइलाइट नेपाल उद्योग मार्फत प्रयोग गरिसकेको कागज प्रति किलो 10 रुपियाँमा खरिद गरेर त्यसलाई अण्डाको क्यारेट बनाएर बिक्री गर्ने यो उद्योगबाट 15 जनाले रोजगारी समेत पाएका छन्। उद्योग स्थापना हुनुभन्दा अघि आफ्नो घर तथा पसलबाट उत्सर्जन हुने फोहोर उठाउने संस्थालाई पैसा दिनुपर्थ्यो, तर यो उद्योगले पैसा दिएर फोहोर संकलन गर्दा स्थानीय व्यापारी पनि खुसी छन्। स्थानीय तहमा उत्पादन हुने वस्तुको प्रयोगमा सम्बन्धित पालिकाले प्राथमिकता दिनुपर्ने माग उद्योगमा संलग्न युवाहरूको छ। यसबारे पालिकाको धारणा के छ? रामेछाप नगरपालिकाका प्रमुख लव श्री नेउपाने:
उहाँहरूको कुरो त भर्खर तपाईँबाट म सुन्दैछु। उहाँहरू कुनै उहाँहरूले केही पनि ल्याउनु भएको छैन। मलाई नगरपालिकाभित्र त आएर उहाँहरूले प्रस्ताव दिनु पर्यो, यहाँ सडे गरेका चिजहरू हामी लान्छौँ, मलाई प्रस्ताव ल्याउनु पर्यो नि त। नगरपालिकामा प्रस्ताव ल्याएको छ नि, बाहिर बाहिर कुरा गर्दा हामी के थाहा पाउनु, कसले कसरी सञ्चालन गर्छ, कहाँबाट सञ्चालन भएको त्यो पनि त थाहा पाउनु पर्यो नि हामीले। त्यस कारण यसलाई पनि हामी हेरौँला, उहाँहरू आउनु भयो भने विचार गरौँ।
बाहिरबाट आउने वस्तुमा कडाई गरे उद्योगको उत्पादनले बजार पाउनुका साथै स्थानीयले रोजगारी पाउने र वातावरण पनि सफा हुने समाजका अगुवाहरू बताउँछन्। राजन महतारा, सीआईएन, हजुरको रेडियो रामेछाप।
तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। घाँसे गीतको संरक्षणमा लाग्ने दलबहादुर डंगोलको योजना अधुरै।
कसले बोलाउनु र गोठालालाई, हजुरहरूले पो कसरी आइपुग्नुभयो? दाजु बलरामलाई छैन पेटे भोटो, भाइ भरतलाई लम जान।
घाँसे गीतको संकलन र गायनमा स्वर्गीय डंगोलको योगदान शनिबार विशेष बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
जलवायु परिवर्तनले मानव जीवन र प्राकृतिक प्रणालीमा विश्वव्यापी प्रभाव पारेको छ। आगामी दिनमा यो क्रम अझै बढ्दै जाने अनुमान गरिएको छ।
तिम्रो किताबमा पनि जलवायु सम्बन्धी पाठ रहेछ नि, हैन विना?
छ नि। आज म पारिस्थितिकीय प्रणालीमा आधारित अनुकूलन अर्थात् इबीए भन्ने पाठ पढ्दैछु।
के रहेछ यो इबीए भनेको?
जोखिममा परेका समुदायलाई प्राकृतिक स्रोत र साधनको उपयोग गरी जलवायु परिवर्तनको जोखिम न्यूनीकरण र सामना गरी जिउने र विकसित हुन सहयोग पुर्याउने कामलाई इबीए भनिन्छ। जलवायु परिवर्तनको प्रतिकूल प्रभावको सामना गर्न समुदायहरूलाई सहयोग पुर्याउने यो एउटा नयाँ अवधारणा हो।
ए, अनि खेती किसानी गर्ने हामीलाई पनि यसले फाइदा गर्छ?
गर्छ नि। सुक्खा ठाउँहरूमा कम चिस्यानमा हुर्कन सक्ने बाली नाली लगाउने अनि पहिरो जान सक्ने क्षेत्रमा पहिरो रोकथाम गर्न सक्ने र उपयोगी बिरुवा लगाउने, समुदायलाई फाइदा हुने गरी वन चरण पानीको मुहान जस्ता स्रोतको दिगो व्यवस्थापन गर्ने कामहरू इबीए अन्तर्गत पर्छन् क्या?
उसो भए त यो गजबको कुरा रहेछ त।
हो त नि, धेरै गजबको कुरा हो। इबीए को योजना तयारी र कार्यान्वयन गर्दा स्थानीय जनताको सहभागिता, आदिवासी जनजाति संरक्षण कर्मी, प्राकृतिक स्रोत व्यवस्थापन अभियन्ता र निजी क्षेत्रका सरोकारवालाहरू बीच पनि समन्वय चाहिन्छ।
जलवायु परिवर्तनले निम्ताएका चुनौतीको सामना गर्न जमिन, जल र प्राकृतिक स्रोत व्यवस्थापनका सर्वोत्तम उपलब्धिहरूको कार्यान्वयन गरौं। पारिस्थितिकीय प्रणालीमा आधारित अनुकूलन आयोजना जलवायु परिवर्तन तथा व्यवस्थापन महाशाखा वन तथा वातावरण मन्त्रालय र सीआईएन।
सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब शनिबार विशेष। विशेष गरी काठमाडौँ वरपरका क्षेत्रमा गाइने घाँसे गीतलाई नेपाल गीत पनि भनिन्छ। गाउँ गाउँमा वस्तुभाव पाल्नेहरू घटेसँगै घाँसे भाका सुन्न पनि मुस्किल पर्छ। घाँसे गीतको संरक्षणमा जुटिरहेका कलाकार दलबहादुर डंगोल हिजोबाट हामी माझ रहनु भएन।
तिन्तले पक्की घरको आँगनमै गाउँले पाराको गाईगोठ, बोहराटार अर्थात नागार्जुन जंगलको फ्रेदैमा पर्ने काठमाडौँको पल्लो छेउको सहर नुवाकोटबाट काठमाडौँ झरेपछि दलबहादुर डंगोलको स्थायी बसोबासको थलो बन्यो बोहराटार, अनि त्यही सुरु भयो व्यावसायिक गाई पालन।
मैले यो गाई पालन गरेको चाहिँ तपाईँको त्यस्तै 40 सालदेखि नै मैले यो गाईको चाहिँ साह्रै नै संरक्षण गर्ने मेरो इच्छा आयो, अनि त्यसैले मैले यो गाईतिर म लागेँ। अनि गाई मलाई असाध्य फाव्या पनि छ।
अहिले कतिवटा गाई छन् गोठमा?
अहिले 9 छ।
सहरको बसाई सहरकै गोठ, तर गाईहरू चरनमा जान्थे। घाँसे भाका गुनगुनाउँदै गाईको पछि पछि लाग्नुहुन्थ्यो दलबहादुर।
फुलै फुल्यो कठर चम्पा बाह्न र फुलै फुल्यो कठर चम्पा बाह्न र बैगुनीको गुण सम्झेर आँसु भर र बैगुनीको गुण सम्झेर आँसु भर र मरी जानी यो कच्चा चोला अब भेटाइ होला किन। मेरा गाई त फर्की भनेपछि फर्किने, नानी आऊ भनेपछि आउने, कसैको हिमाल छ कसैको काली छ आऊ रातो आऊ लाऊ लाऊ भनेपछि वरिपरि आएर बस्छन्। अनि मलाई कतै पनि त्यो गाईको मायाले अब मरेका बाबुआमा पनि बिर्सिया छु मैले, त्यस्तो माया लाग्ने त्यो गाईकै मात्र याद आउने।
दलबहादुरलाई गाईको जत्तिकै माया लाग्छ घाँसे गीतको। हुन पनि घाँसे भाकासँगको साइनो 5 दशक पुरानो हो। 2 वर्ष अघिको भेटमा दलबहादुरले हाँस्दै सुनाउनु भएको थियो।
घाँसे गीतको साइनो भनेको चाहिँ तपाईँको यस्तै गाई गोठाला यता त्यता दिदी बहिनीहरूसँग भेट हुने अनि त्यही मौकामा चाहिँ अनि त्यस्तो बानी बस्यो, उताबाट घाँस काट्दै आउने, यताबाट गोठालो जाने, पर डाँडामा ठ्याक्क देखिने, अनिखेर अब त्यही अनुसारले पानीलाई पर्यो झिमी होइन झिमी क्यारे भयो बन पूजा हरि हरको नमान नझर्को क्यारियो भयो बन।
नुवाकोट पनि छँदा दलबहादुरलाई घाँसे गीतमा मोह बस्यो। कारण थियो पुराना मान्छेहरूसँगको संगत।
उनीहरू भारत भन्थे, अब रामायण भन्थे, महाभारत भन्दै भन्दै जाँदा दिनभरि 3 घण्टामा एउटा लामो भाका छोड्ने, अरू भटेर सीता हरे रावणले रामलाई पिर पारी लङ्का गए हनुमान सा समुद्र तरी जलाइदिए लङ्का सहर सबै खाग पारी रावणको कान्छो छोरो यचे कुमार मारी तरी आए वारी आली लाउने कोदाली त बाली लाउने फाली बाली मारे रामचन्द्रले तारा बसिन खाली। यस्तै
लेखपढ नभए पनि घाँसे भाकामा शब्दका थुङ्गाहरू उन्न दलबहादुरलाई कसले पो सकोस्। श्रोता र दर्शकलाई मुग्ध बनाउने कलाले उहाँको साङ्गीतिक जीवनलाई विशेष बनायो।
आनन्द त्यो गीत गाइसकेपछि मिठो हुने के असाध्य आनन्द, भोग तिर्खा नलाग्ने, नराम्रो पनि म राम्रै छु कि जस्तो लाग्ने, मन त्यस्तो छिपिने। बुवा मेरो स्वर्गे भए म बालाखा हुँदा बालाखामा पढ्न पाएन साढे सातले छुँदा बालाखामा पढ्न पाएन साढे सातले छुँदा। अब म बाटामा दुध पुर्याउँदा हिँड्छु, त्यो टिकटक के बनाउँदो रहेछन् नि, अनि त्यहाँबाट गाडी अड्याएर त्यहाँ चट्ट मलाई रोक्नुहुन्छ, किन होला सर भन्छु, म तपाईँसँग फोटो खिचौँ भनेर भने अब कहाँ यस्तो गति छ, तपाईँको गतिसँग होइन तपाईँको त्यो एउटा कलासँग चाहिँ म फोटो खिच्छु भन्छन्। बाटामा पनि फोटो खिच्छन्, म पनि अल्मलिन्छु, भाग्यमानी रहेछु क्यारे, मान्छे कालो भयो नि भित्र त सेतै छ जस्तो आत्मा बल बढ्छ।
दलबहादुर घाँसे भाकाको लयमा मनका भावना साट्न मेला महोत्सवमा पुगिरहनुहुन्थ्यो। यसै साताको मंगलबार उहाँलाई मैले नुवाकोटमा भेटेको थिएँ। तर घाँसे गीतको संरक्षणमा उहाँको एक्लो प्रयास पर्याप्त थिएन, जुन कुराले दलबहादुरको मन पिरोलिरहन्थ्यो।
मलाई साह्रै चिन्ता छ, चिन्ता छ, कतिपय साथीहरूलाई मैले सिक्नुहोस् न भन्नुहोस् न भन्छु म, होइन अब मैले झिकेपछि उनीहरू स्वर मिलाउनुहुन्छ, स्वर झिक्नुहुन्छ, शक्ति नभए भक्ति हुन्। सर काटेर सियो डन्नी काटी बियो पान हातमा लियो हरिचन्द्र महाराजलाई तरकारी त मिठो भन्थ्यो हरिनीको पियो तिम्रो घरै मुनि ठुलो चौर थियो कहिले खेल्थ्यौ गट्टै गट्टा कहिले डन्नी बियो हारमा लाला लाको हारमा लाला लाको लाको र खाएको कति राम्रो सुहाएको गलाको माला काउसाको तिम्रो तिमीलाई मात्रै भएको संसारमा सबैभन्दा माया पृथ्वी ठुलो संसारमा सबैभन्दा माया पृथ्वी ठुलो तेरो मेरो भन्दा भन्दै कति भयो।
घाँसे गीत खेती किसानीसँग जोडिएको गीत हो। कुनै समय घाँस दाउरा गर्न जंगल जाँदा होस् वा मेलापातमा अर्मपर्म जाँदा घाँसे गीतका माध्यमबाट बह पोख्नु अनिवार्य जस्तै थियो। दलबहादुरलाई जीवनभर लागिरह्यो घाँसे भाका संरक्षणमा सरकारको चासो पुग्दै पुगेन।
सरकारले पनि यस्ता चाहिँ तपाईँको ठाउँ ठाउँमा यस्तो चाहिँ संस्था खोलेर यस्ता घाँसे गीत सिकाउने हो भने यो एउटा चाहिँ मूल मन्त्र देशलाई चाहिने गहना यो हो। घिउ हाल्ने दालमा 96 सालमा बबर शमशेर गढीमा सुख र सन्तोष क्या भएन मलाई यो जिन्दगी भरी।
गाई दुहुने, भकारो सोहोर्ने र घाँस पानी गर्दैमा दलबहादुरका दिनहरू बित्थे। फुर्सद निकालेर विभिन्न ठाउँमा पुग्ने र गीत गाउने सिलसिला पनि चलिरह्यो। तर घाँसे गीत रेकर्ड गर्ने रहर पुरानो हुँदै उहाँ सधैँका लागि अस्ताउनुभयो।
त्यसरी रेकर्ड गरेर ठाउँमा पुर्याइदिएदेखि हुन्थ्यो जस्तो लाग्छ मलाई. अब कसले बोलाउनु र गोठालालाई हजुरहरूले पो कसरी आइपुग्नु भयो. दाजु बलरामलाई छैन पेटे भोटो भाइ भरतलाई लम जान.
भेट भएको बेला दलबहादुर भन्नुहुन्थ्यो, युवा पुस्ताले सिकुन र गाइदिउन् अनि घाँसे भाका युगौंसम्म मान्छेहरूको सम्झनामा रहोस्। हाम्रो कामना छ घाँसे गीतसँगै दलबहादुर पनि वर्षौं वर्ष मानिसहरूको मनमा बाँचिरहन्. राजन रुचाल, सिआइएन, काठमाडौँ.
आजैदेखि र बझाङमा भोलिदेखि उपनिर्वाचनको मतगणना शुरू हुने भएको छ. एक दुई दिनमा नतिजा आउने निर्वाचन आयोगको दावी छ. अध्यादेशबाट कानून ल्याइएकोमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले असन्तुष्टि जनायो. आगामी पाँच दिन तराई मधेसको तापक्रम 40 डिग्री आसपास रहने भएकाले उच्च सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ. हवस् त, आजलाई साझा खबरको समय सकियो. प्राविधिक साथी सुभाष पन्तलाई धन्यवाद. भोलि वैशाख 16 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला. अहिलेलाई जीवन झल्काउने जुनी मायाको कथा छोडेर म लील प्रकाश चन्द पनि विदा हुन्छु. अझै केही समय हामीसँगै रहनुहोला.
धारावाहिक रेडियो नाटक मैसरी सुना खरिकी जुनी मायाको कथा भाग 90.
आलु पनि कति ठुलो काट्छस् है? तिउन काँचै होला र
पाक्छ.
के मिसाउँछस् त आलुमा?
हरियो सिमी छ, त्यही हाल्नु पर्ला. अघि आसेङले ल्याइदिएको थियो.
पहलमान मान्छे जाति नै हो कि, बरु त्यसको बुढी झ्याउरी चाहिँ खै के भएको आइमै हो. तँसँग नि बोल्या छैन रे होइन अहिलेसम्म?
अह छैन.